देखिए भाई आगे सबक खातिमा दर फवायद मुतफर्रिका के दानिस्तन आ वाजिब अस्त व आसे फसल अस्त फसल अव्वल दर तवाबिअ बिदा के ताबे लफ्ज अस्त के दुवुमे अज लफ्ज साबिक बाशद बैराब साबिक अज यक जिहत व लफ्ज साबिक रा मतबू गोयंद व हुक्म ताबे आन अस्त के हमेशा दर ए आराब मुआफिक मतबू बाशद। भाई गुज़श्ता सबक में अस्माए आमिला का बयान चल रहा था और इन्होंने आपको बतलाया था कि अस्माए आमिला 11 किस्म के हैं। नंबर 1 अस्माए शर्तिया, नंबर 2 अस्माए अफाल बमाने माजी, नंबर 3 अस्माए अफाल बमाने अमर हाजिर। ये बार बार दोहराया करें, मैं भी इसलिए बार बार तकरार करवाता हूं ताकि खूब अच्छी तरह जहन नशीन हो जाए। जैसे सर्फ की गर्दानें देखो आप बार बार दोहराते हैं, वो जहन में जम जाती हैं, बैठ जाती हैं, तो इस तरह सबक का खूब तकरार किया करो भाई, कोई फिर आपका मुकाबला नहीं कर सकेगा, सब कुछ आपको अजबर हो जाएगा खुद ब खुद भाई। अच्छा तो अस्माए आमिला कितनी किस्म के? 11 किस्म के। नंबर 1 अस्माए शर्तिया, और नंबर 2 अस्माए अफाल बमाने माजी, और नंबर 3 अस्माए अफाल बमाने अमर हाजिर, नंबर 4 इसमें फाइल, नंबर 5 इसमें मफूल, नंबर 6 सिफत मुशबा, नंबर 7 इसमें तफजील, नंबर 8 मसदर, नंबर 9 इसमें मुजाफ, नंबर 10 इसमें ताम, इसमें ताम जो तमीज को नसब देता है, और नंबर 11 अस्माए किनायात भाई, और वो किनाया अज अदद हमने गुज़श्ता सबक में पढ़ा था। इन्होंने बताया था कि किनाया अज अदद जो है उसके लिए अरबी में दो लफ्ज इस्तेमाल होते हैं, एक कम और एक कजा। इसमें अदद से किनाया होता है, मसलन मैं कहना चाहता था कि मैंने जैद को 10 दिरहम दिए, मसलन मैं अमर को बतला रहा था कि मैंने जैद को 10 दिरहम दिए, और मैं बात कर रहा था कि एक तीसरा आदमी भी वहां आ गया, अब मैं उसको बतलाना नहीं चाहता कि मैंने 10 दिरहम दिए हैं, तो मैं उस आदत से किनाया कर लेता हूं और यूं कहता हूं आतैतु ज़ैदन कज़ा दिरहमन, आतैतु ज़ैदन कज़ा, मैंने जैद को इतने दिरहम दिए। तो देखो वो 10 का आदत बोलने के बजाय मैंने कज़ा का लफ्ज़ बोली, यानी इतने दिरहम दिए, तो ये किनाया है अदद से भाई, ये क्या है? किनाया है अदद से। तो अदद से किनाये के लिए अरबी में दो लफ्ज हैं, एक है कम और एक है कजा। कम जो है वो इस्तेफामिया भी इस्तेमाल होता है और खबरिया भी, जबकि कजा सिर्फ खबरिया इस्तेमाल होता है, और इनके आगे इनकी तमीज आती है जो इनसे इबहाम को दूर करती है। तो कम जो है कम खबरिया और इस्तेफामिया में फर्क उनकी तमीज के जरिए होगा। कम इस्तेफामिया की तमीज हमेशा मुफरद मंसूब आएगी और कम खबरिया की तमीज हमेशा मजरूर आएगी, अलबत्ता वो मुफरद भी हो सकती है और जमा भी हो सकती है। तो तमीज से आपको पता चल जाएगा कि ये कम इस्तेफामिया है या खबरिया। अगर तमीज मंसूब हो तो कम इस्तेफामिया, अगर तमीज मजरूर हो तो कम खबरिया। जबकि कजा सिर्फ जो है वो खबरिया आता है, वो इस्तेफामिया नहीं आता भाई। और इन्होंने आपको ये भी बतलाया था कि ये जो कम खबरिया है इसकी तमीज पर कभी कभार मीन भी दाखिल हो जाता है और फिर वो तमीज को जर देता है, जर देता है। अलबत्ता मैंने आपको बताया था कि ये मीन जायद होता है, वो जो तमीज होती है लफ्जों के एतबार से तो मजरूर होती है लेकिन महल के एतबार से मंसूब, क्योंकि तमीज असल में कैसी होती है? तमीज पर कौन सा इराब आता है? नसब। तो महलन वो मंसूब होगी अगरचे लफ्जों के एतबार से वो मजरूर हो मीन की वजह से। और फिर ये कम का इराब भी कि बाज जगह ये कम जो है मुबतदा बनता है, कभी कभार ये कम मफूल वगैरह बनता है, तो उसके मुताबिक इस पर एराब आएगा, अलबत्ता वो एराब महलन होगा क्योंकि कम मबनी है, और इसी तरह कजा वो भी मबनी है। बात समझ में आ गई। उसके बाद इन्होंने आपको अवामिल मानविया के बारे में बतलाया था कि अवामिल मानवी जो हैं दो हैं, एक आमिल मानवी है इसम में और एक आमिल मानवी है फेल में। इसम में आमिल मानवी जो है उसका नाम है इब्तिदा, और तुलबा परेशान होते हैं कि पता नहीं ये इब्तिदा क्या चीज है। मैंने बतलाया था کہ ابتدا جو ہے وہ مسند یا مسند الیہ کا عامل لفظی سے خالی ہونا، یہ ہے ابتدا. مبتدا اور خبر، مبتدا ہے مسند الیہ اور خبر ہے مسند، ان دونوں کے لیے بھی عامل چاہیے کیونکہ ان پر رفع آتا ہے اور کسی بھی اعراب کے لیے ہمیشہ کوئی نہ کوئی عامل چاہیے ہوتا ہے. لیکن یہاں مبتدا کے اندر بھی کوئی لفظ عامل نہیں اور خبر کے اندر بھی کوئی لفظ عامل نہیں، تو نحوی حضرات مجبور ہوئے اور ان کو کہنا پڑا کہ ان کے اندر جو عامل ہے وہ معنی ہے، کیونکہ رفع خود بخود تو نہیں آتا، اس کے لیے عامل تو ضرور چاہیے، تو ان کے اندر عامل کیا ہے؟ معنی. یعنی عامل معنوی ان کے اندر عامل ہے، اور عامل معنوی کیا؟ کہ ان پر کوئی عامل لفظی نہیں ہے. بس عامل معنوی کیا؟ کہ ان پر کوئی عامل لفظی نہیں ہے بس. اور ہاں، اس عامل معنوی نہ ہونے کا نام، اس عامل لفظی نہ ہونے کا نام انہوں نے ابتدا رکھ دیا. نام صرف ابتدا رکھا ہے، ورنہ یہ کیا ہے؟ کوئی چیز نہیں ہے بھائی. عامل لفظی کا نہ ہونا کس کے لیے؟ مسند اور مسند الیہ. یہ قید ضرور لگانا، کیونکہ یہ صرف مبتدا اور خبر کے میں ابتدا عامل ہے اور کسی چیز میں نہیں، باقی سب کے لیے عامل لفظی آتے ہیں ہر جگہ پر. صرف مبتدا اور خبر دو ایسے معمول ہیں جن میں عامل نہیں مل رہا تھا، تو اس میں انہوں نے کہا کہ اس میں عامل معنوی ہے. اور کیا ہے وہ عامل معنوی؟ ابتدا. نام نہ لیں، نام لیں گے طلبا پریشان ہوتے ہیں. عامل معنوی کیا ہے؟ عامل لفظی کا نہ ہونا. عامل معنوی کیا ہے؟ عامل لفظی کا نہ ہونا. بس یہ تو آسان سی بات ہے. اور اس کا نام انہوں نے کیا رکھ دیا؟ ابتدا. اب تعریف کرو، ابتدا کسے کہتے ہیں؟ کہ مسند اور مسند الیہ ہوں اور ان میں کوئی عامل لفظی نہ ہو، تو اس میں عامل کیا ہے؟ معنی ہے، جس کا نام ابتدا ہے. یہ یوں کہو، ابتدا کہتے ہیں مسند اور مسند الیہ کا عامل لفظی سے خالی ہونا، یہ کیا ہے؟ ابتدا. ابتدا. اور یہاں دو مذہب اور بھی ذکر کیے تھے. پہلا مذہب تو یہ کہ مبتدا میں بھی عامل ابتدا، خبر میں بھی عامل ابتدا. دوسرا مذہب یہ کہ مبتدا کے اندر عامل ہے ابتدا، لیکن خبر میں ابتدا عامل نہیں، بلکہ خبر میں خود مبتدا عامل ہے. تو ابتدا صرف کس میں عامل؟ مبتدا میں. اور خبر میں کون عامل؟ مبتدا عامل ہے. یہ دوسرا مذہب ہے. اور تیسرا مذہب تو بعض نحویوں کا ہے، وہ کیا فرماتے ہیں؟ کہ دونوں ایک دوسرے میں عامل ہیں. مبتدا کو رفع کس نے دیا؟ خبر نے. اور خبر کو رفع کس نے دیا؟ مبتدا نے. تو بعض نحوی حضرات یہ فرماتے ہیں، لیکن جمہور کا مذہب وہی ہے کہ مبتدا میں بھی عامل ابتدا اور خبر میں بھی عامل ابتدا ہے. دوسرا عامل معنوی فعل مضارے میں ہے. فعل مضارے میں کبھی کبھار کوئی عامل لفظی آتا ہے، وہ اس کو نصب دے دیتا ہے، اس کو عامل ناصب کہتے ہیں. ناصب کا معنی نصب دینے والا. اور فعل مضارے کے اندر بعض اوقات کوئی عامل آتا ہے اور وہ جزم دے دیتا ہے، اس کو عامل جازم کہتے ہیں، جزم دینے والا. تو فعل مضارے جو ہے اس پر جب عامل ناصب اور عامل جازم نہ آئے تو فعل مضارے مرفوع ہوگا. فعل مضارے کیا ہوگا؟ یہاں بھی وہی بات کہ معلوم ہوا فعل مضارے جب عامل لفظی سے خالی ہو تو وہ کیا ہوگا؟ مرفوع ہوگا. اور یہاں عامل معنی ہے کیونکہ رفع خود بخود نہیں آتا. تو وہاں بھی اسم کے اندر بھی عامل معنوی کیا تھا؟ عامل لفظی سے خالی ہونا، لیکن وہاں قید کیا تھی؟ مسند یا مسند الیہ ہونا چاہیے، وہ عامل لفظی سے خالی ہو. اور فعل مضارے کے اندر بھی عامل معنوی کیا ہے؟ عامل لفظی سے خالی ہونا، کیونکہ عامل لفظی تو اس میں یا نصب دینے والے آتے ہیں یا جزم دینے والے، رفع دینے والا کوئی لفظی عامل ہوتا ہی نہیں. تو اس کے لیے تو یہی بات وہی ہے کہ یہ بھی کیا ہو؟ عامل لفظی سے خالی ہو. لیکن اس کو ذکر یوں کرتے ہیں کہ فعل مضارے جب ناصب اور جازم سے خالی ہو تو وہ کیا ہوگا؟ مرفوع ہوگا. اس کے اندر عامل کیا ہے؟ معنی عامل ہے. اور وہ معنوی عامل کیا؟ جازم اور ناصب سے اس کا خالی ہونا. بات سمجھ میں آ گئی. آگے دیکھیے بھائی، خاتمہ در فوائد متفرقہ کے دانستن آ واجب است و آ سے فصل است. فصل اول در توابع بدان کے تابع لفظ است کے دووں میں از لفظ سابق باشد با اعراب سابق از یک جہت و لفظ سابق را مطبوع گویند و حکم تابع آن است کے ہمیشہ در اعراب موافق مطبوع باشد. خاتمہ در فوائد متفرقہ، متفرق یعنی مختلف مختلف. خاتمہ ہے مختلف قسم کے فوائد کے بارے میں. اس میں मुसन्निफ जो हैं कुछ मुख्तलिफ किस्म के नहवी फायदे जिक्र फरमाएंगे। इससे माकबल मुआरब और मबनी की तफसील बयान की, मुख्तलिफ किस्म के अवामिल बयान किए, अब कुछ और जायद बातें जो हैं उनको वो जिक्र करना चाहते हैं, तो उसको उनवान दे दिया खातिमा का। जैसे बाब का उनवान देते हैं और उसके तहत मुख्तलिफ चीजें बयान होती हैं, इसी तरह हमारे मुसन्निफीन का तरीका है कि किताब के आखिर में उमूमन खातिमा के उनवान से कुछ मुतफर्रिक उसी फन उसी इलम की मुतफर्रिक कीमती बातें जिक्र फरमाते हैं। तो यहां पर भी खातिमा के अंदर अब वो मुख्तलिफ किस्म के कीमती फवाइद जिक्र करने लगे हैं। कहते हैं खातिमा दर फवाइद मुतफर्रिका, खातिमा जो मुख्तलिफ किस्म के फवाइद के बारे में है कि दानिस्तन आ वाजिबस्त, दानिस्तन का माना जानना, जानना कि उनका जानना वाजिबस्त, वाजिब है यानी जरूरी है, जरूरी है। वह आसे फसल अस्त, और ये तीन फसलें हैं, तीन फसलों में ये फवाइद वो जिक्र करेंगे। फसल अव्वल दर तवाबिया, पहली फसल है तवाबिया के बयान में, किसके बयान में, तवाबिया के बयान में। तवाबिया जमा है ताबिया की, ताबिया की। भाई देखो, अभी तक आपने जो मुख्तलिफ किस्म के मामूल पढ़े उनमें आमिल बराह रास्त अमल करता था। मसलन मैंने कहा जैदुन काइमुन, जैदुन मुब्तदा है, मरफू है, और इसमें आमिल कौन, इब्तेदा, और काइमुन मरफू लफ्जन ये खबर है, इसके अंदर भी आमिल कौन, इब्तेदा। तो यहां देखो ये जो इब्तेदा आमिल मानवी है ये बराह रास्त मुब्तदा और खबर में अमल कर रहा है। ये आमिल क्या कर रहा है, बराह रास्त मुब्तदा और खबर में अमल कर रहा है और उनको रफा दे रहा है। इसी तरह मसलन मैं कहता हूं जा जैदुन, जा अफेल जैदुन उसका फाइल, तो जैदुन मरफू है, क्यों मरफू, क्योंकि यह फाइल है। जा ने बराह रास्त इसमें अमल किया और इसको रफा दिया। या जराब तो जैदन, जराब तो जैदन, जराब तो फेल बा फाइल, ताजमीर मरफू महलन फाइल, और जैदन मनसूब लफजन मफूल भी। तो ये देखो मफूल भी ही मनसूब है, जरब तो फेल ने बराह रास्त इसमें अमल किया और इसको नसब दे दिया। इसी तरह मजरूर में भी देख लें मरर तो बी जैदिन, मरर तो फेल बा फाइल, ताजमीर मरफू महलन इसका फाइल, बा जारा जैदिन मजरूर लफजन। ये मजरूर क्यों है, क्योंकि इस पर हरफे जर बा दाखिल है और बा जार्रा ने बराह रास्त जैद में अमल किया और इसको जर दे दिया। आम तौर पर आमिल जो हैं वो अपने मामूल में बराह रास्त अमल करते हैं और उसको रफा देते हैं या नसब देते हैं या जर देते हैं। रफा की मिसाल मैंने जिक्र कर दी, जैसे मुब्तदा और खबर, या जैसे फाइल उसको फेल बराह रास्त रफा देता है, और नसब की मिसाल भी मैंने जिक्र कर दी, जरब तो जैदन ये मफूल बिही में फेल बराह रास्त अमल करता है और इसको नसब देता है। और इसी तरह जर की मिसाल भी मैंने जिक्र कर दी, मरर तो बी जैदिन, ये जैदिन में बा ने बराह रास्त अमल किया और इसको जर दे दिया। जबकि कुछ लफ्ज ऐसे होते हैं कि आमिल बराह रास्त उनमें अमल नहीं करता बल्कि वो अपने माकबल के ताबिया होते हैं। अपने माकबल के ताबिया का माना किसी के पीछे होना, वो उसके पीछे होते हैं, यानी माकबल में अगर उस पर रफा जाए तो इन पर भी रफा आएगा, अगर उस पर नसब आए तो इन पर भी नसब, अगर उन पर जर आए तो इस पर भी जर। मसलन मैं कहता हूं जा रजुलुन आलिमुन, जा रजुलुन आलिमुन। अब देखो ये रजुलुन ये मरफू है क्योंकि ये फाइल है जा के लिए, और ये आलिमुन ये सिफत है रजुलुन की, इस क्या है सिफत, और सिफत पर वही एराब आता है जो किस पर आता है, मौसूफ पर आता है। यहां मौसूफ पर रफा था तो सिफत पर भी क्या आया, रफ आया। जा रजुलुन आलिमुन, अब आपसे कोई पूछे ये रजुलुन क्यों मरफू, आप क्या कहेंगे, ये फाइल है इसको फेल ने रफा दिया। और आपसे कोई पूछे ये आलिमुन क्यों मरफू, तो आप क्या जवाब देंगे, के सिफत है और सिफत पर वही अराब आता है जो किस पर आता है, मौसूफ पर, मौसूफ पर अगर रफा तो सिफत पर भी रफा, मौसूफ पर नसब तो सिफत पर भी नसब, मौसूफ पर जर तो सिफत पर भी जर। नसब वाली मिसाल कर लें, जरब तो रजुलन ताजिरन, ضربت رجلن تاجرن، ضربت فعل با فاعل، اور رجلن منصوب ہے، یہ مفعول بھی ہے، کس کے لیے؟ ضربتو کے لیے، اور یہ تاجرن اس کی صفت ہے. تو دیکھو موصوف منصوب ہے تو اس کی صفت بھی منصوب ہے. ضربت رجلن تاجرن. اگر آپ سے کوئی پوچھے یہ رجلن کیوں منصوب، تو آپ کیا جواب دیں گے؟ یہ مفعول بھی ہے، فعل براہ راست اس کو نصب دے رہا ہے. اور اگر وہ پوچھے یہ تاجرن کیوں منصوب، تو آپ کیا کہیں گے؟ کہ یہ صفت ہے، یہ موصوف کے تابع ہے، موصوف پر نصب آیا تو اس پر بھی کیا آ گیا؟ نصب. تو دیکھو یہ صفت اپنے موصوف کے تابع ہوتی ہے اعراب کے اندر. بھائی اعراب کے اندر جر کی مثال دیکھ لیں، مررت برجل عالم، مررت برجل عالم. دیکھو رجل موصوف ہے اور عالم اس کی صفت، موصوف پر جر ہے تو صفت پر بھی جر ہے. آپ سے کوئی پوچھے یہ رجل کیوں مجرور، تو آپ کیا کہیں گے؟ کہ اس پر با جارہ داخل ہے، اور حرف جر جس پر داخل ہو اس کو جر دیتا ہے. اور آپ سے کوئی پوچھے یہ عالمین، عالمین کیوں مجرور، تو آپ کیا کہیں گے؟ جی کہ یہ صفت ہے، اور صفت پر وہی اعراب آتا ہے جو موصوف پر ہوتا ہے. تو یہاں موصوف مجرور تھا تو صفت بھی مجرور ہے، مررت برجل عالمین، یہ عالمین صفت ہونے کی وجہ سے مجرور ہے. بات سمجھ میں آ گئی؟ تو صفت جو ہے دیکھو یہ تابع ہوتی ہے اپنے موصوف کے. تو تابع صرف صفت ہی نہیں ہے، یہ چار پانچ چیزیں ہیں جو ماقبل کے تابع ہوتی ہیں، جیسے صفت ہے، تاکید ہے، بدل ہے، معطوف بحرف ہے، اور عطف بیان ہے. کتنی چیزیں ہیں؟ پانچ چیزیں یہ آپ کو بتلائیں گے. صفت بھی ماقبل کے تابع ہوتی ہے اعراب میں، تاکید بھی ماقبل کے تابع ہوتی ہے اعراب میں، اور بدل بھی تابع ہوتا ہے ماقبل یعنی مبدل منہ کے، اور معطوف بحرف بھی معطوف علیہ کے تابع ہوتا ہے، اور عطف بیان بھی وہ معطوف کے تابع ہوتا ہے، ماقبل کے تابع ہوتا ہے. تو ان کو کہتے ہیں تابع، یہ ماقبل کے تابع ہوتے ہیں. جیسے دیکھو ایک ہے امام اور ایک ہے مقتدی. مقتدی امام کے تابع ہوتا ہے، امام قیام کرتا ہے تو مقتدی بھی قیام کرتا ہے، امام رکوع کرتا ہے تو اس کے ساتھ ساتھ اس کا مقتدی بھی رکوع کرتا ہے، اور امام سجدہ کرتا ہے تو اس کے ساتھ ساتھ اس کا جو مقتدی ہے وہ بھی سجدہ کرتا ہے. تو جیسے مقتدی امام کے تابع ہوتا ہے، اسی طرح یہاں پر بھی کچھ لفظ ہیں جو اپنے سے ماقبل کے تابع ہوتے ہیں. عامل جو ہے براہ راست ان میں عمل نہیں کرتا، عامل تو ماقبل میں براہ راست عمل کر رہا ہے، البتہ یہ اپنے سے اس ماقبل کے تابع. جیسے جاء رجل عالم، جاء براہ راست رجل میں عمل کر رہا ہے، جبکہ یہ عالم جو آگے صفت آ رہی ہے جاء رجل عالم، یہ عالم صفت اس میں جاء براہ راست عمل نہیں کر رہا، اس پر بھی رفع ہے. یہ رفع کس کی وجہ سے؟ اس سے ماقبل موصوف مرفوع ہے، تو اس لیے صفت پر بھی کیا آیا؟ رفع. تابع کی بات سمجھ میں آ گئی؟ کیا تابع؟ وہ لفظ جس میں عامل براہ راست عمل نہیں کرتا بلکہ یہ اپنے سے ماقبل کے تابع ہوتا ہے اعراب کے اندر. اس پر رفع تو اس پر بھی رفع، اس پر نصب تو اس پر بھی نصب، اس پر جر تو اس پر بھی جر، جیسے موصوف صفت ہیں. بات سمجھ میں آ گئی؟ ان کو تابع کہتے ہیں، اور جو ماقبل میں لفظ آئے اس کو متبوع کہتے ہیں. جاء رجل عالم، یہ عالم یہ تو ہے تابع، یہ صفت ہے ماقبل کے تابع ہے، اور کس کے تابع ہے؟ موصوف. تو موصوف جو ماقبل میں آیا اس کو کہتے ہیں متبوع، یعنی جس کے تابع ہو کوئی چیز اس کو متبوع کہتے ہیں. تو جاء رجل عالم، یہ رجل کیا؟ متبوع، اور یہ عالم کیا؟ تابع. متبوع جس کی اتباع کیا جائے، جس کے پیچھے ہوں. بھائی تو صفت کس کے تابع ہوتی ہے؟ موصوف. تو موصوف کیا ہوا؟ متبوع. بھائی متبوع देखिए किताब पर कहते हैं फसल अव्वल दर तवाबे, पहली फसल है तवाबे के बयान में, भी दां के तू जान ले के ताबे लफ्ज अस्त, ताबे वो लफ्ज है कि दुवो में अज लफ्ज साबिक बाशद, दुवो में दूसरा, दूसरा दुवम का क्या माना दूसरा, कि दुवो में अज लफ्ज साबिक बाशद के साबिका लफ्ज से यानी माकबल वाले लफ्ज से ये दूसरा हो, ब एराब साबिक, साबिक का माना जो पहले है माकबल में है, ब एराब साबिक उसी माकबल के एराब के साथ, अज यक जिहत एक ही जिहत से। अच्छा भाई यहां से ताबिअ की तारीफ कर रहे हैं, तारीफ जरा मुश्किल है भाई, तारीफ जरा मुश्किल है, तारीफ को जरा समझ लें। देखो क्या कहते हैं, बिदां के ताबिअ लफ्ज अस्त, ताबिअ वो लफ्ज है या ताबिअ ऐसा लफ्ज है कि दुवमे अज लफ्ज साबिक बाशद, कि दूसरा हो लफ्ज साबिक से यानी माकबल वाले लफ्ज से ये दूसरा। देखो जा रजुलन आलिमुन, पहले रजुल है या पहले आलिम है, रजुल, और आलिम कौन से नंबर पर है, दूसरे नंबर पर, तो जा रजुलन आलिमुन इसमें ताबिअ की बात कर रहा हूं, और ताबिअ कौन आलिमुन, और आलिम ये माकबल के एतबार से दूसरे नंबर पर है, किस पर है दूसरे, या यूं कहो दूसरे दर्जे पर है, किस पर है, तो ये अव्वल माकबल वाला जो मतबू होता है जो मौसूफ है उसमें आमिल बराहे रास्त अमल कर रहा है, रजुलन आलिमुन ये रजुल को जा बराहे रास्त रफा दे रहा है, तो रजुल हुआ पहले दर्जे वाला और ये आलिमुन क्या है दूसरे दर्जे वाला, तो ताबे अभी हमेशा दूसरे दर्जे वाला होता है, पहले दर्जे वाला नहीं, पहले दर्जे वाले में तो आमिल बराहे रास्त अमल कर रहा होता है, जैसे जैसे मैं कहता हूं जैदुन रजुलुन आलिमुन, जैदुन जैदुन मुबतदा, रजुलुन आलिमुन इसमें रजुलुन है खबर और आलिमुन है उसकी सिफत, मौसूफ सिफत मिलकर यह खबर हुई मुबतदा की, तवज्जो है, रजु जैदुन रजुलुन आलिमुन, जैदुन क्या है मुबतदा, रजुलुन खबर, खबर है और मौसूफ है और आलिमुन उसकी सिफत। अच्छा जैदुन को रफा किसने दिया इब्तिदा ने, और रजुलुन को रफा किसने दिया इब्तिदा ने, इब्तिदा ने बराह रास्त रजुल में अमल किया और उसको रफा दे दिया, और ये आलिमुन भी मरफू, इस पर रफा क्यों आया, क्योंकि यह सिफत है, ये ताबिअ है अपने मौसूफ के, मौसूफ पर रफा आया तो इस पर भी रफा आ गया, तो देखो इब्तिदा ने बराह रास्त किस में अमल किया रजुल यानी खबर में, और ये जो आलिमुन है ये उसकी सिफत है, इसके अंदर इब्तिदा ने बराह रास्त अमल नहीं किया, और ये देखो ये माकबल के ताबिअ है और ये दूसरे दर्जे में है, जो माकबल में रजुल है वो है पहले दर्जे में, उसमें इब्तिदा बराह रास्त अमल कर रही है और ये आलिमुन क्या है उस पहले के मुकाबले में दूसरे दर्जे में, तो ये जितने ताबिअ आएंगे ये सारे हमेशा दूसरे दर्जे में होंगे, यानी जो पहले दर्जे में होगा उस पे उसमें आमिल बराह रास्त अमल कर रहा होगा, और ये दूसरे दर्जे में आएंगे इनमें आमिल बराह रास्त अमल नहीं करेगा बल्कि ये अपने से माकबल के ताबे हो जाएंगे, यानी पहले दर्जे वाले के ये ताबे हो जाएंगे। बात समझ में आ गई, देखो अब मैं तारीफ की वजाहत कर रहा हूं कि ताबिअ लफ्ज बाशद, ताबिअ ऐसा लफ्ज है कि दुवमे अज लफ्ज साबिक बाशद कि वो दूसरा हो, दूसरे से दूसरा मुराद नहीं, दूसरे दर्जे वाला मुराद है, किस दर्जे वाला, दूसरे दर्जे वाला, इसलिए क्योंकि कभी एक ही लफ्ज की दो तीन सिफतें आ जाती हैं, मसलन मैं कहता हूं जैदुन रजुलुन आलिमुन फाजिलुन ताजिरुन, ताजिर भी के लिए आता हूं मैं सिफत, जैदुन रजुलुन आलिमुन फाजिलुन ताजिरुन, तो देखो रजुल है मौसूफ यह है खबर, और आलिमुन उसकी सिफत अव्वल, फाजिलुन उसकी सिफत सानी, और ताजिरुन उसकी सिफत सालिस, तो अब आप कहेंगे कि यहां पर आपने ताबिअ की तारीफ की और ताबिअ के अंदर सिफत को दाखिल किया तो और कहा क्या कहा ताबिअ किस दर्जे वाला है दूसरे दर्जे वाला, तो यहां पर यहां रजुल तो है पहले दर्जे वाला, आलिम क्या है दूसरे दर्जे वाला है, और फाजिल देखो ये तो तीसरे दर्जे पे चला गया, और ताजिर वो तो चौथे दर्जे पर चला गया, तो जवाब
कि भाई मैंने नंबर की बात नहीं की, दूसरे तीसरे नंबर, मैंने दूसरे तीसरे दर्जे की बात की है, और ये सारी सिफात हैं किसकी, मौसूफ की, तो मौसूफ हुआ पहले दर्जे वाला और ये सब दूसरे दर्जे वाले हैं। ये जब सिफात हैं तो सिफत किस दर्जे वाली होती है, दूसरे दर्जे वाली, हां है दूसरे दर्जे वाली, फिर चाहे तीसरे नंबर पर आए, तीसरे नंबर पर आए, मसलन क्या आया, पहली सिफत क्या, आलिमुन, ये आलिमुन रजुल के एतबार से किस दर्जे में, दूसरे, क्योंकि वो मौसूफ और ये सिफत, आगे क्या है फाजिलुन, ये फाजिलुन भी दूसरे दर्जे में है मौसूफ की तरफ नजर करते हुए, मौसूफ है पहले दर्जे में और ये सिफत है, ये उसकी सिफत है, ये दूसरे दर्जे में है। इसी तरह ताजिर, वो भी मौसूफ की तरफ नजर करते हुए दूसरे दर्जे में है, मौसूफ है, उसमें आमिल बराह रास्त अमल कर रहा है, वो है पहले दर्जे में और ये उसके ताबे है, ये है दूसरे दर्जे में। तवज्जो है, फिर सुनो, जैदुन रजुलुन आलिमुन फाजिलुन ताजिरुन, ये आलिमुन सिफत किसकी, रजुल की, तो ये ताबे किसके, रजुल के, फाजिलुन ये सिफत किसकी, ये भी रजुल की है, देखा रजुल की सिफत है, ये आलिम की सिफत नहीं, तो उसकी तरफ निस्बत करते हुए ये भी किस दर्जे में, दूसरे दर्जे में। आगे आया ताजिरुन, ताजिरुन किसकी सिफत, रजुल की, देखा तो ये भी उसी रजुल की सिफत है, ये आलिमुन या फाजिलुन की सिफत नहीं, ये आलिमुन या फाजिलुन की सिफत होती वो तो थे दूसरे दर्जे में, ये फिर किस में होती, तीसरे दर्जे में, लेकिन ये तीसरे दर्जे में नहीं, ये ताजिरुन भी किसकी सिफत, रजुल की सिफत है, तो जब ये उसी की सिफत है तो वो है पहले दर्जे में और ये है दूसरे दर्जे में। किसी भी चीज की सिफत, एक आए, दो आए, तीन आए या चार आए, बहरहाल मौसूफ तो एक ही है, ताबिया तो वो मौसूफ के हैं, एक दूसरे के ताबिया तो नहीं, तो मौसूफ के एतबार से ये सब दूसरे दर्जे में हैं, क्योंकि ये सब मौसूफ के ताबे हैं, एक दूसरे के ताबिया नहीं। तो रजुलुन आलिमुन फाजिलुन ताजिरुन, तो ये आलिमुन किसके ताबे, रजुल के, फाजिलुन भी किसके ताबे, रजुल के, और ये ताजिरुन भी किसके ताबे, रजुल के, तो एक दूसरे के ताबे नहीं है कि आप कहें ये कि ये तीसरे या चौथे दर्जे वाली हैं, ये सब रजुल के ताबे हैं और रजुल है पहले दर्जे वाला और ये जब उसके ताबे हैं तो ये किस दर्जे वाली हुई, दूसरे दर्जे वाली हुई। फिर छह नंबर के एतबार से ये दूसरे पे आ रही हो, तीसरे पे आ रही हो, चौथे नंबर पर आ रही हो, उससे कोई फर्क नहीं पड़ता, हैं ये सब दूसरे दर्जे वाले। बात समझ में आ गई। फिर देखो किताब पर, बिदा के तू जान ले कि ताबे लफ्ज अस्त, किताबे ऐसा लफ्ज है कि दुओ में अज लफ्ज साबिक बाशत, के जो दूसरे दर्जे वाला हो, अज लफ्ज साबिक किस से, पहले यानी माकबल वाले लफ्ज के एतबार से, कि दुओ में अज लफ्ज साबिक बाशत, के जो लफ्ज साबिक यानी माकबल के लफ्ज से दूसरे दर्जे वाला हो, ब एराब साबिक, और उसी साबिक के एराब के साथ, उसी माकबल के एराब के साथ हो, उस पर रफा था तो इस पर भी रफा, उस पर नसब था तो इस पर भी नसब, और उस पर जर था तो इस पर भी जर। ये माना है ब एराब साबिक, उसी साबिका के एराब के साथ, उसी माकबल वाले लफ्ज के एराब के साथ हो, अज यक जिहत, एक ही जिहत से, किससे, जिहत का माना है, जिहत का माना है भाई सिमत रुख और तरीका। जिहत का क्या माना, सिमत रुख और तरीका, एक ही जिहत से। यह बात समझ लें, एक जिहत से होने का माना यह है कि दोनों में, देखो मसलन, जा रजुलुन आलिमुन, रजुलुन मौसूफ, आलिमुन उसकी सिफत, तो रजुलुन में जा बराह रास्त अमल कर रहा है और आलिमुन जो सिफत है वो रजुल के ताबिअ है और ये आलिमुन किस दर्जे वाला है, दूसरे दर्जे वाला, किसकी निस्बत से, मौसूफ की निस्बत से, मौसूफ है पहले दर्जे वाला और सिफत है दूसरे दर्जे वाली, और दोनों में एराब की जिहत एक ही है। जिहत एक होने का माना यह कि दोनों में एराब का मुक्तजी एक ही चीज हो, एक ही चीज दोनों में इस एराब का तकाजा कर रही हो। तवज्जो है, तवज्जो से सुन लो, ये जरा मुश्किल बात है। जा रजुलुन आलिमुन, रजुलुन पर भी क्या आया, रफा, आलिमुन पर भी क्या आया, रफा, ये जो दोनों पर रफा का तकाजा जिस चीज ने किया वो एक ही चीज होनी चाहिए। दोनों में रफा का तकाजा करने वाला यानी मुक्तजी, मुक्तजी का क्या माना, تقاضا کرنے والا, تو دونوں میں جو رفع کا مقتضی ہے, رفع کا تقاضا کرنے والا ہے, وہ ایک ہی چیز ہونی چاہیے. جو چیز رجل کے اندر رفع کا تقاضا کر رہی ہے وہی چیز عالم میں بھی رفع کا تقاضا کر رہی ہو. رجل میں کیا چیز تقاضا کر رہی ہے رفع کا؟ فاعل ہونا. جاء رجل عالم, رجل کا فاعل ہونا یہ تقاضا کر رہا ہے, اس پر کیا پڑھو؟ رفع پڑھو. یہی فاعلیت, یہی فاعل ہونا تقاضا کر رہا ہے کہ عالم پر بھی رفع پڑھو, کیونکہ یہ اس کی صفت ہے, یہ فاعل کی صفت ہے. دیکھو تقاضا کرنے والی ایک ہی چیز. رجل میں کس نے تقاضا کیا؟ رفع کا فاعل ہونے نے. اسی فاعل ہونے نے تقاضا کیا کہ عالم پر بھی کیا پڑھو؟ رفع پڑھو, کیونکہ یہ اس کی صفت ہے اور صفت موصوف کے تابع ہوتی ہے. یا دوسری مثال لے لو, ضربت رجلاً تاجراً. رجلاً مفعول ہے, ضربت اس میں براہ راست عمل کر رہا ہے اور اس کو نصب دے رہا ہے, اور تاجراً اس کی صفت ہے, اور صفت پر وہی اعراب آتا ہے جو موصوف پر. اور صفت دیکھو دوسرے درجے والی ہے. ما قبل میں جو موصوف ہے یعنی رجلان وہ ہے پہلے درجے والا, اس میں ضربت براہ راست عمل کر رہا ہے, اور تاجران دوسرے درجے والی ہے, یہ اپنے سے پہلے درجے والے یعنی موصوف کے تابع ہے, اور اس پر نصب آیا تو اس پر بھی کیا پڑا؟ نصب. اور دونوں میں اعراب کا مقتضی ایک ہی ہے, ایک ہی چیز نے تقاضا کیا کہ دونوں پر نصب پڑو. اور وہ کیا چیز ہے؟ رجلان پر نصب کیوں پڑا؟ کس چیز نے تقاضا کیا نصب کا؟ مفعول ہونے نے. تو یہاں مفعولیت, مفعولیت کا معنی مفعول ہونا, یہاں رجل کی مفعولیت نے تقاضا کیا کہ رجل پر کیا پڑو؟ نصب. اسی مفعولیت نے تقاضا کیا کہ تاجران پر بھی نصب پڑو, کیونکہ یہ اس کی صفت ہے. جس مفعولیت نے رجل میں نصب کا تقاضا کیا, اسی مفعولیت نے تاجران میں بھی نصب کا تقاضا کیا. بات سمجھ میں آ رہی ہے؟ رجلان پر نصب کیوں پڑا؟ کیونکہ یہ کیا ہے؟ مفعول. تو اس کے مفعول ہونے نے تقاضا کیا اس پر نصب پڑو. اسی مفعول ہونے نے تقاضا کیا کہ آگے تاجران پر بھی نصب پڑو, کیونکہ وہ اسی کی صفت ہے, اسی مفعول کی صفت ہے. تو دونوں میں اعراب کا مقتضی ایک ہوا, اعراب کا مقتضی ایک ہوا. یا جیسے اور مثال لے لو, جر والی مثال لے لو, مررت برجل عالم. رجلین پر جر آیا, جر آیا کیوں؟ با جارہ کی وجہ سے. تو جس با جارہ نے تقاضا کیا رجل پر جر پڑیں, اسی نے تقاضا کیا کہ عالمین پر بھی جر پڑو, کیونکہ یہ اس کی صفت ہے. تو دونوں میں اعراب کا تقاضا کرنے والی ایک ہی چیز ہے. یہ دراصل دو مفعولوں کو نکالنا چاہتے ہیں. دو یا تین مفعول بعض اوقات آتے ہیں, ایک ہی فعل متعدی کے آپ نے پڑھا ہے, کبھی ایک فعل متعدی کا ایک مفعول آتا ہے, ایک مفعول کا تقاضا کرتا ہے, کبھی دو مفعولوں کا تقاضا کرتا ہے, اور کبھی تین مفعولوں کا تقاضا کرتا ہے. تو یہ ان کو نکالنے کے لیے, جیسے دیکھو, اعطیتو زیدان درہمن, اعطیتو زیدان درہمن. اعطیتو فعل با فاعل, تا ضمیر مرفوع محلن اس کا فاعل, زیدان منصوب لفظان یہ اس کا مفعول اول, درہمن منصوب لفظان یہ مفعول ثان. توجہ ہے, زیدان پر کیا پڑھا میں نے؟ نصب, کیونکہ یہ کیا ہے؟ مفعول اول. اور درہمن پر کیا پڑھا میں نے؟ نصب, کہ یہ کیا ہے؟ مفعول ثانی ہے, مفعول ثانی ہے. تو دیکھو زیدن میں مفعول ہونے نے تقاضا کیا نصب کا, اور درہمن نے بھی مفعول ہونے نے تقاضا کیا نصب کا. تو ان کو نکالنا یہاں مقصد ہے. دیکھو زیدن پر بھی نصب اور درہمن پر بھی نصب. تو اب آپ یہ نہ سمجھ لینا کہ زیدن ہے متبوع اور درہمن ہے اس کے تابع, کیونکہ تابع کس کو کہتے تھے؟ جو دوسرے درجے پر آئے. اور درہمن بھی زیدن کی طرف نسبت کرتے ہوئے کس درجے پر ہے؟ دوسرے درجے پر ہے. اور نیز تابع میں کیا پڑا تھا کہ دوسرے پر بھی وہی اعراب ہو جو کس پر ہو؟ پہلے پر ہو. تو زیدن پر بھی کیا تھا؟ نصب. درہمن پر بھی کیا ہے؟ نصب. تو دونوں پر اعراب بھی وہی तो दिरहमन दूसरे दर्जे में भी आ रहा है और उस पर माकबल वाला एराब भी है, लेकिन इस दिरहमन को कोई भी ताबिया नहीं कहता, इस दिरहमन को कोई भी जैद की सिफत नहीं कहता, लेकिन यह तो तारीफ में दाखिल हो रहा है। तारीफ क्या की? ताबे किसको कहते हैं? जो कितने दर्जे पर आए, जो दूसरे दर्जे पर आए, दिरहमन भी दूसरे दर्जे में। और ताबे किसे कहते हैं? जिस पर वही अराब है जो माकबल पर हो, और यहां दिरहमन पर भी वही नसब है जो माकबल जैदन पर नसब है। तो यह भी ताबे की तारीफ में दाखिल हो रहा था, तो इसको निकालने के लिए अज यक जिहत, एक जिहत वाली कैद लगा दी कि दोनों में उस एराब का तकाजा करने वाले चीज एक ही हो, एक ही जिहत से एराब आए, यानी दोनों में एराब का तकाजा करने वाली चीज एक ही हो। अब ये निकल गए दोनों, अब ये दिरहमन ताबे आना रहा, क्योंकि दोनों में एराब का तकाजा करने वाली चीज एक नहीं है। जैदन में नसब का तकाजा किसने किया? आता ही तूने, लेकिन क्या बनाया इसको अपने लिए? मफूल। तो जैद ने नसब का तकाजा किया इसके मफूल होने ने। तवज्जो है, जैदन में तकाजा किया किस चीज ने? मफूल होने में। दिरहमन में भी तकाजा किया किसने? मफूल होने में। तो ये ताबे बन रहा है या नहीं बन रहा? नहीं, ये मुक्तजी आपने मिला दिए। मुक्तजी अलग अलग हैं, एक ही चीज दोनों में एराब का नसब का तकाजा नहीं कर रही। जैदन पर भी नसब आया, आते तो जैदन दिरहमन, जैदन पर भी नसब आया, लेकिन उसमें एराब का मुक्तजी और चीज है। दिरहमन में भी नसब आया, लेकिन उसमें एराब का मुक्तजी और चीज है। आप कहेंगे भाई और चीज क्या है? दोनों मफूल बन रहे हैं, दोनों में मफूल होना नसब का तकाजा कर रहा है, जैदन भी क्या है? मफूल। तो मफूल होना तकाजा कर रहा है, इस पर नसब आए। और दिरहमन भी क्या है? मफूल। तो उसमें भी मफूल होना तकाजा कर रहा है, तो दोनों में एराब का मुक्तजी एक हुआ। नहीं भाई, दोनों में एराब का मुक्तजी अलग अलग है। ये दिरहमन जैद के ताबिया नहीं है। भाई मुक्तजी अलग अलग कैसे है? भाई याद रखो, जैदन में मफूल अव्वल होना क्या? मफूल अव्वल मुक्तजी है, मफूल अव्वल होना। और दिरहमन में मुक्तजी है मफूल सानी। जैदन में नसब का तकाजा कर रहा है कौन? इसका मफूल अव्वल होना, इसका मफूल अव्वल होना तकाजा कर रहा है। इस पर क्या पढ़ो? नसब। और दिरहमन में भी नसब का तकाजा मफूल होना है, लेकिन वो मफूल अव्वल होना नहीं, बल्कि मफूल उसमें मफूल सानी होना तकाजा कर रहा है। इस पर भी नसब पढ़ो कि यह मफूल सानी है। तो दोनों में एराब का तकाजा करने वाली चीजें अलग अलग। जैदन में एराब का तकाजा करने वाली चीज क्या? इसका मफूल अव्वल होना। और दिरहमन में नसब का तकाजा करने वाली चीज क्या? इसका मफूल सानी होना। जैदन का मफूल अव्वल होना तकाजा कर रहा है, इस पर नसब पढ़ो। दिरहमन का मफूल सानी होना तकाजा कर रहा है, इस पर नसब। तो मुक्तजी एक हुए या अलग अलग हो गए? अलग अलग। सिर्फ मफूल होना, भाई सिर्फ मफूल तो नहीं है ये, एक तो क्या है? मफूल अव्वल। दूसरा क्या है? मफूल सानी। तो मफूल अव्वल और होता है, मफूल सानी और। तो जैदन में जिसने नसब का तकाजा किया वो क्या है? इसका मफूल अव्वल होना। और दिरहमन में किसने तकाजा किया? इसके मफूल सानी होने ने तकाजा किया कि इस पर नसब पढ़ो। तो अब देखो, अब तारीफ से ये निकल गए, ताबिया न रहा दिरहमन, क्योंकि दोनों में एराब का मुक्तजी एक चीज नहीं है। बात समझ में आ गई? जा रजुलन आलिमुन, रजुलन पर भी आपने रफा पढ़ा था और आलिमुन पर भी रफा, लेकिन वहां दोनों में एराब का मुक्तजी एक ही था। जिस फाइल होने ने रजुल में रफा का तकाजा किया, उसी फाइल होने ने तकाजा किया कि आलिमुन पर भी क्या पढ़ो? रफा, क्योंकि यह फाइल की सिफत है। जबकि यहां ऐसा नहीं है। आतई तो जैदन दिरहमन, जैदन पर नसब का तकाजा किया किस चीज ने? इसके मफूल अव्वल। ये मफूल अव्वल है और दिरहमन क्या है? मफूल सानी। दोनों अलग अलग हैं। तो जैदन के अंदर तकाजा किसने किया? मफूल अव्वल होने ने कि इस पर नसब पढ़ो। और दिरहमन में मफूल सानी होने ने तकाजा किया कि इस पर भी नसब पढ़ो। इसके मुकाबले में ज़रबतु रजुलन ताजिरन, ज़रबतु रजुलन ताजिरन, रजुलन मनसूब है, क्यों? मफूल भी ही। और ताजिरन मनसूब है, क्यों? वो उसकी सिफत। देखो, जिस मफूलियत ने तकाजा किया कि रजुलन पर क्या पढ़ो? نصب اسی مفعولیت نے تقاضا کیا. تاجرن پر بھی کیا پڑھو نصب کہ یہ اس کی صفت ہے, کسی اور چیز نے تقاضا نہیں کیا. جبکہ اعطیت زیدن درہمن وہاں مقتضی تقاضا کرنے والی چیزیں الگ ہیں. وہی مفعولیت جو زیدن میں نصب لا رہی ہے, وہی مفعولیت جو زیدن میں نصب کا تقاضا کر رہی ہے, وہی مفعولیت درہمن میں تقاضا نہیں کر رہی. زیدن میں کون سی مفعولیت تقاضا کر رہی ہے نصب کا؟ مفعول اول ہونا. اور درہمن میں کون سی مفعولیت تقاضا کر رہی ہے؟ مفعول ثانی ہونا. دونوں کا مقتضی الگ الگ ہے. اور مثال لے لیں, اور مثال سمجھ لیں. جیسے زیدن قائم, زیدن زیدن ہے مبتدا اور قائم ہے خبر. زیدن بھی مرفوع قائم بھی, تو یہ بھی تابع کی تعریف میں داخل ہو رہے تھے. کیسے؟ یہ جو خبر ہے, یہ جو خبر ہے, دیکھو خبر کس درجے میں آئی؟ دوسرے درجے میں آئی. اور ہم نے بھی کہا تھا تابع کون سا ہوتا ہے؟ دوسرے درجے میں آئے. اور نیز خبر پر بھی وہی اعراب ہے جو مقبل پر یعنی مبتدا پر ہے. زیدن بھی مرفوع اور قائمن بھی. تو دیکھو یہ خبر بھی تابع کی تعریف میں داخل ہو رہی تھی, کیونکہ خبر مبتدا کے بعد دوسرے درجے پر آتی ہے اور خبر پر بھی وہی اعراب ہوتا ہے جو ماقبل یعنی مبتدا پر ہوتا ہے. لیکن از یک جہت, ایک جہت سے یہ جو لفظ بڑھا دیا تعریف کے اندر, اس سے یہ خبر تابع ہونے سے نکل گئی. یہ خبر تابع ہونے سے نکل گئی. کیوں؟ کیونکہ انہوں نے کیا کہا کہ اعراب کا تقاضا کرنے والی چیز ایک ہونی چاہیے, حالانکہ دونوں میں اعراب کا تقاضا کرنے والی چیز ایک نہیں. مبتدا میں کیا چیز رفع کا تقاضا کر رہی ہے؟ ابتدا. کس اعتبار سے؟ کہ یہ کیا ہے؟ مسند الیہ ہے. ابتدا کن چیزوں میں عامل ہوتا تھا؟ مسند اور مسند الیہ, بس ان دو میں, یعنی مبتدا اور خبر میں بس. تو یہاں زیدن قائمن, زیدن میں بھی ابتدا نے رفع کا تقاضا کیا. اور آپ کہیں گے کہ قائمن میں بھی ابتدا نے رفع کا, نہیں, یہاں فرق ہے. ابتدا عامل ہے زیدن یعنی مبتدا کے اندر, اور رفع کا تقاضا کر رہی ہے. کس اعتبار سے؟ کہ یہ مسند الیہ ہے, یہ مبتدا ہے. اور قائمن کے اندر بھی ابتدا عامل, لیکن کس حیثیت سے؟ کہ یہ کیا ہے؟ یہ مسند ہے, یہ خبر ہے. تو دیکھو ایک میں ابتدا عامل ہے مسند الیہ ہونے کی حیثیت سے, اور دوسرے میں ابتدا عامل ہے مسند ہونے کی حیثیت سے. تو دیکھا دونوں میں اعراب کا مقتضی ایک نہ رہا. زیدن مبتدا پر بھی رفع, قائمن خبر پر بھی رفع, لیکن زیدن کے اندر جو رفع آیا اس میں رفع کا تقاضا کس نے کیا؟ اس کے مسند الیہ ہونے نے. اور قائمن کے اندر رفع کا تقاضا کس نے کیا؟ اس کے مسند ہونے نے. تو دونوں میں اعراب کا مقتضی ایک نہ رہا. بات سمجھ میں آ گئی؟ تو یہ از یک جہت کا کیا معنی جو کتاب میں آیا؟ کہ دونوں میں اعراب کا مقتضی ایک ہو. جو چیز اول میں اعراب کا تقاضا کر رہی ہے وہی چیز دوسرے میں بھی اعراب کا تقاضا کر رہی ہو تو پھر دوسرے کو تابع کہیں گے, ورنہ تابع نہیں کہیں گے. جب اعراب کا مقتضی ایک ہوا, اعراب کا تقاضا کرنے والی ایک چیز ہو, جب آپ نے یہ قید لگا دی تو خبر تابع ہونے سے نکل گئی, اب اس کو تابع نہیں کہیں گے. اسی طرح مفعول ثانی جو ہے وہ بھی اس تعریف سے نکل گیا, کیونکہ اس میں بھی اعراب کا مقتضی ایک چیز نہیں ہے, بلکہ اعراب کا مقتضی الگ الگ ہیں. تابع کسے کہتے ہیں؟ جو دوسرے درجے میں ہو. معلوم نمبر نہیں شمار کرنے, پہلی صفت ہے, دوسری ہے, تیسری ہے, چوتھی ہے, پانچویں صفت ہے. ایک ہی لفظ کی بعض اوقات پانچ پانچ چھ چھ صفات آ جاتی ہیں, تو آپ یہ نہ کہیں کہ یہ تو دوسرے تیسرے اور چوتھے درجے میں چلی گئیں. اور آپ نے تو ہمیں کیا کہا تھا صفت کس درجے میں ہوتی ہے؟ دوسرے درجے میں. میں نے بتلا دیا کہ موصوف ہے پہلے درجے میں, اور ہر آنے والی صفت وہ موصوف کے اعتبار سے کس درجے میں ہے؟ دوسرے درجے میں. تو دوسرا درجہ مراد ہے, دوسرا نمبر مراد نہیں ہے. تابع کسے کہتے ہیں؟ ہر وہ لفظ جو دوسرے درجے میں آئے اور اس پر وہی اعراب ہو جو ما قبل پر وہ اعراب ہو. اور دونوں میں اعراب کا مقتضی ایک ہی ہونا چاہیے. جب اعراب کا مقتضی ایک ہو یہ قید آپ نے لگا دی تو خبر بھی تابع کی تعریف سے نکل گئی ورنہ وہ تو داخل ہو رہی تھی. اور اسی طرح مفعول ثانی بھی تابع کی تعریف سے نکل گیا, مفعول ثانی, اور اسی طرح مفعول ثالث بھی نکل گئے. جیسے مفعول ثالث جس میں آتا ہے ان کی بھی مثال کر لو, اخبرت عمرن زیدن فاضلن, اخبرت میں نے خبر دی, عمرن کس کو, عمر کو, زیدن فاضلن کہ زید کیا ہے فاضل ہے. تو عمرن اس پر بھی نصب, زیدن اس پر بھی نصب, اور فاضلن اس پر بھی نصب. تو اس میں آپ یہ نہ کہیں کہ یہ زیدن اور فاضلن یہ تابع ہیں عمرن کے, عمرن ہوا پہلے درجے والا اور زیدن اور فاضلن ہوئے دوسرے درجے والے, نہیں, اس لیے کیونکہ دونوں میں اعراب کا مقتضی ایک نہیں. عمرن میں نصب کا تقاضا کس چیز نے کیا, اس کے مفعول اول ہونے نے, اور زیدن میں نصب کا تقاضا کس نے کیا, اس کا مفعول ثانی ہونے نے, اور فاضلن میں نصب کا تقاضا کس نے کیا, اس کا مفعول ثالث ہونے نے. تو یہاں تینوں میں جو نصب کا تقاضا جو چیزیں کر رہی ہیں وہ الگ الگ ہیں, ایک نہیں ہیں, لہذا یہ تابع کی تعریف سے نکل گئیں. اس لیے کیونکہ تابع میں ہم نے کہا تھا کہ وہ جو اعراب دوسرے درجے والے پر آئے وہ از یک جہت, ایک ہی جہت سے, اسی جہت سے ہونا چاہیے جس جہت سے اعراب پہلے درجے والے پر آیا تھا. بات سمجھ میں آ گئی اچھی طرح. دیکھیے کتاب پر کہتے ہیں, بیداں کے تابع لفظ از, تو جان لے کے تابع ایسا لفظ ہے کہ دومے از لفظ سابق باشد, کہ وہ دوسرا ہو سابق لفظ سے, یعنی ما قبل والے لفظ کے اعتبار سے وہ دوسرے درجے والا ہو, بعراب سابق کس کے ساتھ ہو, اسی ما قبل کے اعراب کے ساتھ ہو, از یک جہت, اور ایک ہی جہت سے ہو یہ اعراب, یہ اعراب ایک ہی جہت سے ہو. کیا مانا کہ دونوں میں اعراب کا مقتضی ایک ہی چیز ہو, الگ الگ چیزیں نہ ہوں. وہ لفظ سابق را متبوع گویند, اور سابقہ لفظ کو کیا کہتے ہیں, متبوع, صفت کو کہیں گے تابع, اور ما قبل والے کو کیا کہیں گے, متبوع یعنی موصوف. بھائی تو کہتے ہیں وہ لفظ سابق را متبوع گویند, اور سابق والے یعنی ما قبل والے لفظ کو متبوع کہتے ہیں. وہ حکم تابع آنست, اور تابع کا حکم یہ ہے کہ ہمیشہ در اعراب موافق متبوع باشد, کہ ہمیشہ اعراب میں متبوع کا موافق ہوگا. تابع اعراب میں ہمیشہ متبوع کے موافق, اس کے مطابق ہوگا. متبوع پر رفع تو تابع پر بھی رفع, متبوع پر نصب تو تابع پر بھی نصب, اور متبوع پر جر تو تابع پر بھی جر. یہ مانا ہے وہ حکم تابع آنست, اور تابع کا حکم یہ ہے کہ ہمیشہ در اعراب موافق متبوع باشد, کہ یہ ہمیشہ اعراب کے اندر متبوع کے موافق ہوگا یعنی اس کے مطابق ہوگا. وہ تابع پنج نوعس, اور تابع پانچ قسم پر ہے, تابع کی پانچ قسمیں ہیں, پانچ قسمیں. اول صفت, پہلی کیا ہے, صفت. میں نے بتلایا پانچ تابع ہیں, صفت, تاکید, بدل, عطف بحرف, اور عطف بیان. یہ جو پانچوں تابع ہیں ان پر وہی اعراب آتا ہے جو ان کے ما قبل پر ہوتا ہے, اور یہ سب دوسرے درجے والے ہوتے ہیں ما قبل کے اعتبار سے, اور ان سب میں اعراب کا مقتضی ایک ہی ہوتا ہے. دوسری مثال لے لو, جانی زیدن و عمرن, جانی زیدن و عمرن. دیکھو یہ عمرن و عمرن, یہ واو ہے عطف کے لیے, اور عمرن ہے معطوف بحرف, اس کا عطف کیا گیا ہے زید پر کس کے ذریعے, حرف کے ذریعے. تو عمرن ہوا معطوف بحرف, توجہ ہے, پھر سنو, جاء زیدن و عمرن, یہ عمرن کا عطف کس پر, زید پر, اور معطوف پر وہی اعراب آتا ہے جو معطوفن علیہ پر ہوتا ہے, جو پہلے آئے اس کو کہتے ہیں معطوفن علیہ, اور جو بعد میں آئے اس کو کہتے ہیں معطوف, یعنی اس کا عطف کیا گیا ہے, جو بعد میں آئے اس کو کیا کہتے ہیں, معطوف, اس کا عطف کیا گیا ہے. جاء زیدن و عمرن,
अमर का आतफ किया गया है तो अमर हुआ मातूफ, और जो पहले आए उसको कहते हैं मातूफुन अलैही, मातूफुन आतफ किया गया है अलैही इसके ऊपर, तो पहले वाले को क्या कहते हैं मातूफुन अलै और बाद वाले को मातूफ, और मातूफ पर वही एराब आता है जो मातूफुन अलै पर होता है। जा जैदुन व अमरुन, जैदुन पर रफा है तो अमरुन पर भी क्या आया रफा, अगर जैद पर नसब होता तो अमर पर भी नसब, अगर जैद पर जर होता तो अमर पर भी जर। जैसे देखो नसब की मिसाल देख लो, जरब तो जैदन व अमरन, जैद पर नसब है तो अमरन पर भी नसब, मरर तो भी जैदीन व अमरिन, देखो जैद पर जर है तो अमर पर भी जर, तो ये मातूफ है, और मातूफ बहर्फ ये भी ताबे होता है। देखो ये दूसरे दर्जे में आ रहा है, जा जैदुन व अमरुन, पहले दर्जे में कौन जैद और दूसरे दर्जे में अमर, तो ये अमर ये ताबे है, ये दूसरे दर्जे वाला है, और इस पर भी वही आराब है जो माकबल पर है, जैद पर रफा, जा जैदुन व अमरुन, जैद पर रफा तो अमरुन पर भी रफा, और दोनों में ये जो रफा आया एक ही जिहत से आया, एक ही जिहत से क्या माना, दोनों में एराब का मुक्तजी एक ही चीज है। जैद पर रफा क्यों पड़ा, जा जैदुन व अमरुन फाइल, तो जैद के फाइल होने ने तकाजा किया कि इस पर रफा पढ़ो, इसी फाइलियत ने तकाजा किया कि अमर पर भी रफा पढ़ो क्योंकि वो इसके ताबिया है। तवज्जो है, जिस फाइलियत ने जैद में रफा का तकाजा किया उसी फाइलियत ने अमर में भी तकाजा किया कि इस पर भी क्या पढ़ो रफा, क्यों, क्योंकि ये उसके ताबिया है, क्यों, उसी पर ये मातूफ है भाई। तो बात समझ में आ गई अच्छी तरह, अज यक जिहत का माना समझ में आ गया। तो कहते हैं वताबे पांच नवास्त, और ताबे जो है वो पांच किस्म पर है, अव्वल सिफत, पहली किस्म जो है वो सिफत है, व ओ ताबेस के दलालत कुनत बरमाना के दर मतबू अबाशद। सिफत को पहले समझ लें, याद रखो सिफत ऐसे माना पर दलालत करती है जो इसके मतबू में पाया जाए, जो पहले आए उसको क्या कहते हैं मतबू, और जो बाद में आए ताबिया, तो सिफत ऐसा ताबिया है जो ऐसे माना पर दलालत करता है जो इसके मतबू में पाया जाता है। जा रजुलन आलिमुन, रजुलन मौसूफ आलिमुन उसके सिफत, देखो ये आलिम कौन है, रजुल है। जा रजुलन आलिमुन, एक आलिम आदमी आया, जा अरजुलन आलिमुन क्या तर्जमा, नहीं मेरा छोड़ दें, जा ये यूं कह चले, जा अनी रजुलन आलिमुन, मेरे पास एक आलिम आदमी आया, तो देखो आलिम आदमी, ये आलिम होने की सिफत किसके अंदर है, रजुल के अंदर है। तो जा अनी रजुलन आलिमुन, रजुलन है मौसूफ और आलिमुन है उसकी सिफत, और सिफत वो ऐसा ताबिया है जो ऐसे माना पर दलालत करता है जो किसमें पाया जाए मतबू में। ये आलिम होने की सिफत किसके अंदर है, ये माना किसके अंदर पाया जा रहा है, रजुल के अंदर, ये रजुल जो है वो आलिम है भाई। तो सिफत ऐसा ताबिया है जो ऐसे माना पर दलालत करता है जो किसमें पाया जाता है मतबू में पाया जाता है। सिफत ऐसा ताबिया है जो ऐसे माना पर दलालत करता है जो मतबू के अंदर पाया जाता है। जा अनी रजुलन आलिमुन, रजुलन है मौसूफ और आलिमुन है उसकी सिफत, और ये आलिम होने वाला माना किसके अंदर मौजूद, उसी रजुल मौसूफ के अंदर मौजूद है। या मैं कहता हूं जा अनी रजुलन ताजिरुन, ये ताज रजुलन मौसूफ और ताजिरुन सिफत, और ये ताजिर ये सिफत ये ऐसा ताबिया है जो ऐसे माना पर दलालत कर रहा है जो किसके अंदर पाया जाता है मतबू में। मालूम हो ये ताजिर कौन है, वो रजुल है, ताजिर होने का माना किस में मौजूद, उस रजुल में मौजूद है। और या जा अनी रजुलन फाजिलुन, ये फाजिल क्या है सिफत, रजुलन है मौसूफ और फाजिलुन है सिफत, और ये फाजिल होने का माना किसके अंदर पाया जा रहा है उस रजुल के अंदर। तो सिफत ऐसा ताबिया है जो ऐसे माना पर दलालत करता है जो किसके अंदर पाया जाता है उसके मतबू में। दोहराए मेरे साथ, सिफत ऐसा ताबिया है जो ऐसे माना पर दलालत करता है जो किसमें है उसके मतबू में पाया जाता है। और याद रखो
कभी सिफत ऐसे माना पर दलालत करती है, होती सिफत ही है लेकिन ऐसे माना पर दलालत करती है जो मतबू में नहीं पाया जाता बल्कि मतबू के मुतअल्लिक में पाया जाता है। किसमें? मसलन मैं कहता हूं जानी रजुलुन आलिमुन अबूहू, जानी रजुलुन आलिमुन अबूहू, तरकीब करें जा फेल नून विकाया या जमीर मंसूब महलन मफूल बिही रजुलुन मरफू लफजान क्या बन रहा है फाइल शाबाश और मौसूफ और आलिमुन मरफू लफजान सीगा इसमें फाइल और इन्होंने अभी आपको बताया था कि इसमें फाइल भी क्या करता है अपने फेल वाला अमल करता है अपने फेल वाला लेकिन शर्त यह है कि यह किस माना में हो हाल या इस्तकबाल के माना में हो और इसने छह चीजों में से किसी एक पर एतमाद किया हो छह चीजों में किसी एक पर और आपको मैंने बताया था हर फेल के लिए फेल मारूफ के लिए हमेशा क्या चाहिए फाइल कभी भी फेल मारूफ बगैर फाइल के नहीं आ सकता और फाइल हमेशा फेल के बाद आता है फाइल कभी भी फेल पर मुकदम नहीं हो सकता। और आपने यह भी पढ़ा था तवज्जो नहीं सबक की तरफ हर फेल मारूफ के लिए हमेशा क्या चाहिए फाइल चाहिए और फाइल हमेशा फेल के बाद आएगा ऐसा कभी नहीं हो सकता फेल तो आ जाए और फाइल ना आए और वो फाइल जो है वो जमीर भी हो सकती है और इसमें जाहिर भी हो सकता है। और 14 सीगों में से कितने सीगे हैं जिनका फाइल इसमें जाहिर आ सकता है दो सीगे पहला और चौथा वाहिद मुजक्कर गायब और वाहिद मुअन्नस गायब जबकि बाकी फेल के जो 12 सीगे हैं उनमें फाइल की हमेशा जमीर होगी। तो फेल के दो सीगे ऐसे हैं पहला और चौथा जिनके लिए फाइल जमीर भी आ सकती है और इसमें जाहिर भी आ सकता है और पहला और चौथा दोनों सीगे तो मुफरद के हैं दोनों सीगे तो मालूम हुआ फाइल जब भी इसमें जाहिर आए फेल हमेशा मुफरद ही रखेंगे। मैं कहना चाहता हूं मेरे पास जैद आया मैं कहूंगा जा अजैदुन जा अनी जैदुन मैं कहना चाहता हूं मेरे पास वो दो जैद आए तो मैं कहूंगा जा अनी अजैदानी देखा अजैदानी तस्निया है लेकिन जा को मैंने मुफरद ही रखा क्यों क्योंकि फाइल जब भी इसमें जाहिर हो फेल को हमेशा क्या रखते हैं अजैदानी इसमें जाहिर है कि जमीर है ये क्या है इसमें जाहिर है और इसमें जाहिर किसके लिए फाइल बन सकता है पहले या चौथे के लिए और किसी के लिए बन सकता है नहीं और पहला भी मुफरद का सीगा और चौथा भी मुफरद का सीगा तो लिहाजा पहला या चौथा ही लाओगे मुजक्कर के लिए पहला ले आओ और मुअन्नस के लिए चौथा सीगा ले आओ तो पहला या चौथा आएंगे जब भी फाइल क्या हो इसमें जाहिर तो अजैदान इसमें जाहिर है तो पहला सीगा लाएंगे या चौथा यहां पहला लाएंगे या चौथा लाएंगे पहला क्योंकि अजैदानी मुजक्कर है तो क्या कहेंगे जा अनिस जैदानी बात समझ में आ गई जा अनिस जैदानी जा अनिस अजैदानी क्या है इसमें जाहिर तो जा के अंदर कभी जमीर भी होती है लेकिन कब जब इसमें जाहिर ना हो जा के लिए यानी फेल के लिए फाइल तो जरूर चाहिए अगर पहला या चौथा सीगा आए फिर आप आगे तलाश करें कि कोई इसमें जाहिर तो फाइल नहीं आ रहा अगर इसमें जाहिर ना आए फाइल तो जरूर चाहिए फिर इसी के अंदर क्या कर लो जमीर निकाल लो तो जा अनिस जैदानी जा फेल नून विकाया या जमीर मंसूब महलन मफूल बिही अजैदानी मरफू लफजन मरफू क्यों फाइल है लफजन क्यों अजैदानी मैं तो नून के नीचे जेर पढ़ रहा हूं ये इसकी हरकत है एराब नहीं क्योंकि ये तस्निया है तस्निया का एराब किसके साथ आता है अलिफ के साथ और हालत नस्बी जरी या के साथ जा अजैदानी और अजैदैनी तो यहां अलिफ हम पढ़ रहे हैं और उस पर तलफुज कर रहे हैं तो जा अजैदानी ये क्या है अजैदानी ये मरफू लफजन फाइल फेल अपने फाइल और मफूल से मिलकर जुमला फेलिया खबरिया हुआ। आपके एक साथी ने फौरन एतराज कर दिया कि जा के अंदर जमीर हुआ करती है हमने गर्दानों में पढ़ा था आपने वो जमीर नहीं निकाली तरकीब आपने सही नहीं की आप जवाब में क्या कहेंगे कि फाइल एक आ सकता है या जमीर आएगी या इसमें जाहिर आगे अजैदानी इसमें जाहिर फाइल है तो जा के अंदर अब जमीर निकालने की जरूरत नहीं अगर आगे अजैदानी ना होता फिर फाइल तो जरूर चाहिए था फिर हम क्या करते जा के अंदर जमीर निकालते। तो हासिल कलाम क्या हुआ کہ جب فائل اس میں ظاہر ہو فیل کو ہمیشہ مفرد رکھتے ہیں اور فائل ایک ہی آئے گا کبھی ضمیر آئے گی اور کبھی اس میں ظاہر اور صفت کے صیغے بھی بعین ہی اسی طرح عمل کرتے ہیں یعنی فعل معروف سے جو اس میں فائل بنا وہ بھی فعل معروف جیسا عمل کرے گا جیسے فعل کے لیے ہمیشہ فائل چاہیے تھا اس میں فائل کے لیے بھی ہمیشہ کیا چاہیے فائل چاہیے اور وہ فائل اس میں ضمیر بھی ہو سکتی ہے اور اس میں ظاہر بھی ہو سکتا ہے توجہ ہے ظاہر بھی ہو سکتا ہے اور ضمیر بھی تو اس کے لیے فائل تو ضرور چاہیے عموماً طلباء صفت کے صیغوں کے لیے فائل یا نائی فائل وغیرہ نہیں نکالتے اور پھر ترکیب میں مشکل کا شکار ہوتے ہیں ترکیب حل نہیں ہوتی تو یاد رکھو جیسے فعل کے لیے آپ ہمیشہ فائل یا نائی فائل ضرور ڈھونڈتے ہیں اسی طرح صفت کے صیغے کے لیے بھی ہمیشہ فائل یا نائی فائل ضرور نکالیں زیدن قائمن ترکیب کریں زیدن مرفوع لفظان مبتدا قائمن مرفوع لفظان ہاں یہ خبر طلبا سب یہی کہتے ہیں خبر نہیں صفت کا صیغہ آ گیا صفت کے صیغے کے لیے کیا چاہیے اس میں فائل آ گیا اس کے لیے بھی کیا چاہیے فائل یا نائی فائل تو قائمن مرفوع لفظن صیغہ اس میں فائل اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فائل جو کس کو راجے زید کو تو دیکھو یہ ربط بھی آ گیا اس میں فائل اپنے فائل سے مل کر شبہ جملہ ہو کر خبر مبتدا خبر مل کر جملہ اسمیہ خبریہ ہوا طریقہ سمجھ میں آیا صفت کے صیغے کے لیے بھی ہمیشہ کیا چاہیے فاعل یا نائب فاعل چاہیے تو جا انی رجلن عالمن توجہ ہے ہم صفت کی بحث کر رہے ہیں صفت کی پہلی قسم ہم نے پڑھی کہ صفت ایک صفت وہ ہے جو ایسے معنی پر دلالت کرے جو اس کے مطبوع میں پایا جائے جا انی رجلن عالمن یہ عالم ہونے کا معنی کس میں ہے رجل میں ہے تو ترکیب کیا تھی اب ترکیب ذرا کریں جا فعل نون وقایہ یا ضمیر منصوب محلان مفعول بہ رجلن مرفوع اعراب بولو مرفوع لفظان فاعل پہلے موصوف بناؤ کیونکہ آگے صفت آ رہی ہے مرفوع لفظان موصوف عالمن مرفوع لفظان ہاں یہاں فوراً صفت نہیں بنانا صفت کا صیغہ آ گیا ترکیب پوری کرنی ہے تو طلبا عموماً ترکیب پوری نہیں کرتے صفت کے صیغے کے لیے فائل یا نائی فائل نہیں نکالتے پوری ترکیب اس طرح ہے کہ اس کے لیے آپ ہمیشہ فائل یا نائی فائل نکالیں تو عالمن مرفوع لفظان صیغہ اس میں فائل مرفوع کیوں کیونکہ یہ صفت ہے فائل کی صفت ہے اور صفت پر وہی اعراب آتا ہے جو کس پر آتا ہے موصوف پر تو عالمن مرفوع لفظان صیغہ اس میں فائل اس کے اندر ہوا ضمیر مرفوع محلان فائل اس کا فائل کو جو کس کو راجے جی رجل موصوف کی طرف راجے کیونکہ صفت کو کس سے جوڑتے ہیں موصوف اس میں فائل اپنے فائل سے مل کر شبہ جملہ ہو کر صفت کس کے لیے رجل کے لیے موصوف صفت مل کر یہ فائل ہوا کس کے لیے جا کے لیے فعل اپنے فائل اور مفعول بہ سے مل کر جملہ فعلیہ خبریہ ہوا بات سمجھ میں آ گئی چلیے بس کرتے ہیں باقی انشاءاللہ کل ہم مکمل کر لیں گے تو جب بھی ترکیب کریں صفت کے صیغے کے لیے بھی ہمیشہ فائل یا نائی فائل ضرور ڈھونڈیں جیسے آپ فعل کے لیے ہمیشہ فائل یا نائی فائل تلاش کرتے ہیں اور جیسے فعل کے لیے فائل ضمیر بھی آ سکتے اور اس میں ظاہر بھی اسی طرح صفت کے صیغے کے لیے بھی فائل ضمیر بھی آ سکتی اور اس میں ظاہر بھی چلیے بس باقی بحث کل مکمل کر لیں گے چلیے بس بہذا هو المرام اللہ اعلم بحقیقت الکلام